उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी गएको सातादेखि मौलिक उपन्यास भ्रमरको वाचन सुन्दैछौं। रूपनारायण सिंहको भ्रमर उपन्यास त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत एमए नेपाली दोस्रो वर्षको नयाँ पाठ्यक्रममा पनि निर्धारित भएको पुस्तक हो। यो उपन्यासको पहिलो श्रृंखला हामीले गएको साता 12 पृष्ठसम्म सुन्यौं। आज यसै उपन्यासको भ्रमरको दोस्रो श्रृंखला वाचन सुरु हुन्छ पृष्ठ 13। कर्तव्यको कठोर आदेश एकापट्टि औ जुनीभरिका साथीको माया अर्कापट्टि, एकापट्टि विवेक औ अर्कापट्टि ममता, माझमा मोहन, कस्तो दुविधा, के उपायले यो उभय सङ्कटदेखि बाँच्ने? मोहनको मनमा तुमुल द्वन्द्व चल्दो छ। कर्तव्य भन्छ मोहन, कर्तव्य पथदेखि कदापि पछि नसर। यतिका दिन गीता पाठ गरेर तैँले यही शिक्षा पाएको छस्, कर्तव्यका सम्मुख एउटा होइन हजारौं शेखरको ममता तैँले त्याग गर्नुपर्छ। ममता भन्छ मोहन, निठुरी नहो, त काठको पुतली त होइनस्, के संसारमा मान्छेले सधैँ बुद्धि र विवेकले मात्र काम गर्छन्? ममता र मायाको तमाथि केही दाबी छैन। बबुरो शेखर, ऊ सानोदेखि नै त्यस्तो छ, दुर्बल चित्त भएको बालकको प्यारो साथीलाई कर्तव्यको मुख हेर्दैमा छोडिदिने, फेरि शेखरको दोष र गुण विचार गर्ने पो त को होस् र? मोहनको मनमा एकचोटि शङ्का लाग्यो। तुलसी बाजेले त कतै अर्काको कुरा सुनेर शेखरको निन्दा त गरेका होइनन्, तर यस्तो कुरा त हुनै सक्दैन। राम राम, तुलसी बाजे जस्ता निर्दोष प्राणीले अर्काको निन्दा कहिले गरिन्थे? बिचरा तुलसी बाजेका सम्बन्धमा यस्तो कुरा मनमा ल्याउनु नै पाप। हिजो बेलुका तुलसी बाजेको अनुहारमा कति ठूलो दुःखको झलक देखिन्थ्यो। यस्तै अनेक थरीका विचारमा आकाश पाताल एक गर्दै मोहन एउटा कुनामा आराम कुर्सीमा पल्टिरहेको छ। इन्द्रशेखर प्रभातको उज्यालो औ आफ्नो सुन्दर अनुहारको कान्ति कोठाभरि विकीर्ण गर्दै भित्र पस्यो। कति सुन्दर शेखरको शरीर, कति स्वस्थ र सबल अनुहार, केटाकेटीहरूको जस्तो सरल काला काला आँखा, कति हँसिला। शेखरभित्र पस्नासाथ कोठाको प्रत्येक जिनिसमा नयाँ जीवन जाग्यो। मोहन शेखरलाई देख्नासाथ मेचबाट उठ्यो। दुवै मित्रले ठूलो प्रेमले भेट गरे। हराए मोहनका चिन्ता शङ्का र अशान्ति, मायाका सामु कर्तव्यले शिर्ने रहनु पर्यो। एकछिनपछि दुवै मित्र बाहिर निस्के औ बर्चहिलपट्टि डुल्न भने हिँडे। ग्रीष्म ऋतु भर्खर प्रारम्भ भएको छ। नील आकाशमा बादलको कतै नाउँ गोत छैन। बाटाको दुवैपट्टि अनेक थरीका फूल फुलेका छन्। नाना जातिका चराहरू जङ्गलमा प्रभाती गाइरहेछन्। बर्चहिलमा पुगेर जङ्गलको एउटा एकान्त कुनामा ती दुई मित्र झारमा लोटेर गफ गर्न लागे। कति घडी बितिसके, तिनको कुराहरूपट्टि ध्यान छैन। मधेसका सहरहरूदेखि वाक्कै भएका दुवैको शुष्क प्राण, पहाडको सुमधुर दृश्य र स्पर्शले फेरि पल्लवित भई उठ्यो। धुपीका रुखका शीतल छायामुनि पल्टनु, आहा कति शान्तिप्रद, कति आनन्ददायक। अनेक घडी त्यसरी बितेपछि मोहनले हातको घडी हेरेर भन्यो, अरे राम, कति बेर भइसकेछ? 1 बज्न लौ, 5 मिनट बाँकी रहेछ। कसो शेखर, अब त घर पनि फर्कने कि यहीँ जीवन बिताउने? शेखर लुगाको धुलो झार्दै उठ्यो। बर्चहिलबाट तलतिर ओर्लेर ती दुई दार्जिलिङको मूल सडक कार्ट रोडबाट सहरतिर फर्कन लागे। एकै नासका लुगा लागेका तीनवटी तरुणीहरू तिनीहरूभन्दा केही 20-25 कदम अघि जाँदैछन्। मोहनले त्यो लक्ष्य गरेर आफ्नो चाल अलि ढिलो गर्यो। शेखर भने असहिष्णु भएर दगुर्न खोज्छ। मोहनले शेखरको मनोभाव बुझ्यो औ बुझेर साह्रै दुखित भयो। साथीको यस्तो कलुषित मन औ बासनाले पूर्ण भएको स्वभाव देखेर मोहनलाई ठूलो दुःख लाग्यो। एक्कासी अघिबाट एउटा मोटरकार धुलो उडाउँदै औ प्रचण्ड स्वरले पौँ गर्दै उडेर आयो। उनीहरूका अघि हिँडिरहेका तरुणीहरू आपस्तमा गफ गर्दै हाँस्दै धीर मन्थर गतिले हिँड्दै थिए। अघिल्तिर 81 मोटर ठूलो बेगले उडेर आएको देख्दा तीनजना आत्तिर जताततै दगुरे। तर भाग्यवश एउटी युवतीलाई त मोटरको अघिल्लो भागले भेट्टाइहाल्यो। युवती भुइँमा लडी औ साथै इन्द्रशेखर दगुरेर त्यहाँ पुग्यो। मोहनले दगुरेको ड्राइभरको हात समात्यो। गाडीभित्रको मानिस पनि सबै ओर्ले। अरू दुईटी युवतीहरू पनि आफ्नै सङ्गिनीका सिहारमा लागे। मोहनले मोटर चालकलाई घटनास्थलमा ल्यायो। शेखरले यतिन्जेल युवतीलाई भुइँदेखि उठाइरहेको थियो। युवतीको अनुहार चिनेर शेखर भीत कण्ठले करायो, मोहन लौ सर्वनाश भयो, यी त वीणा पो रहेछन्। वीणालाई चोट लाग्यो भन्दै मोहन शेखरका नजिकमा गयो। दुवै मित्रले मिलेर ठूलो यत्नसित वीणालाई मोटरमा लगाएर राखे। राम्ररी हेर्दा त वीणालाई उति साह्रो चोट त केही लागेनछ। गाडीको अघिल्तिरको भागले अलिकति छोएर वीणालाई लडाइदिएछ। वीणाका गालामा साधारण एउटा चोट र कुइनामा अलिअलि चोट लागेछन्। मोहनले नजिकैको पानी कलबाट पानी ल्याएर मुखमा छ्यापिदियो औ दीप्तिले आफ्नो सारी च्यातेर वीणाका घाउमा पट्टी बाँधिदिए। प्रभाले वीणाको टाउको आफ्ना काखमा राखेर रुमालले त्यसको मुख पुछिदिन लागि। एकछिनपछि वीणा बौरी औ चारैपट्टि मानिसहरूलाई आफूलाई घेरेको देखेर त्यसका गाला लाजले राता भए। अन्त्यमा त्यही मोटरमा वीणालाई मोहन शेखर औ त्यो युवती मिलेर शेखरका घर लगे। मैनादेवी वीणालाई त्यसरी ल्याएको देख्दा साह्रै आत्तिन्। वीणालाई भित्र लगेर पलङमा सुताई। तिनले शेखरलाई डाक्टर बोलाउन पठाइन्। प्रभा र दीप्ति वीणाका सयाको छेउमा गएर बसे। मोहन बाहिरको कोठामा डाक्टरको प्रतीक्षामा बस्यो। यो दुर्घटना भएको दुई दिन भयो। वीणा अझै शेखरको घरमा छे। पहिले हेर्दा त वीणालाई केही उस्तो डरलाग्दो चोट नलागेको भए तापनि भित्र फोक्सो र मुटुमा निकै घच्चा लागेछ। हुन पनि साँच्चै नै वीणालाई त्यो मोटर दुर्घटना भएको बेलुकादेखि ज्वरो आयो औ साथै सास फेर्दा छातीमा कष्ट हुन लाग्यो। त्यसपछि दुई दिन भयो त्यसलाई छातीमा निकै कष्ट हुँदैछ। मैनादेवी, ललित सिंह, शेखर, वीणाकी फुपू सबै ठूलो भावनामा परे। कर्मनिष्ठ ललित सिंह दुई दिनदेखि कामकाज छोडेर वीणाका सिहारमा छन्। मैनादेवीका आँखामा निद्रा छैन। शेखर कविता काव्य सबै छोडेर डाक्टर र औषधिमा लागिरहेको छ। ललित सिंहको शान्तिमय परिवार शोकाच्छन्न छ। प्रियजनहरूका सेवा र यत्नले वीणा निको भई 10-12 दिनमा त्यो स्वस्थ भई। त्यसपछि कृतज्ञताको आँसु बगाउँदै एक दिन वीणा आफ्नो फुपूसित घर गए। वीणा जति दिन बिमारी भएर त्यहीँ ओछ्यानमा लडिरहे, शेखरलाई अरू कुनै कुराको ध्यान रहेन। रात दिन त्यो कसरी वीणालाई निको तुलाउने, वीणाको कष्ट कसरी घटाउने, के कुरा गर्नाले वीणालाई जाती हुन्छ, यिनै चिन्तामा रह्यो। समय कसरी बित्दैछ, बाहिर संसारमा के भइरहेछ त्यसलाई केही थाहा भएन। आज वीणा विदा भएर आफ्नो घरमा गई। शेखरका मन प्राण सबै शून्य भए। रातभरि सहनाई बजाई, श्लोक र भजनले यज्ञ गुन्जायमान पारी, धुमधामले बिहे सम्पन्न गरी, बिहान दुलै विदा गरेर दुलैका मानिसहरू जस्ता प्रकारले शून्य यज्ञ हेर्छन् औ आँसु खसाल्छन्। शेखरको हाल पनि त्यस्तै छ। शेखरको मन विरक्त भयो। जीवन शेखरलाई एउटा अर्थहीन उपहार जस्तो लाग्यो। वीणा कोठाको एउटा कुनामा बसेर सितार बजाइरहेकी छ। शुक्ल पक्षको रात जुन आकाशमा हाँसिरहेको छ। पर्वतराजका धवल श्रेणीमा यत्रतत्र छरपुष्ट भएका बादरखण्ड जुनमा टल्कँदा कस्ता विचित्र रूप धारण गरिरहेछन्। यो अनुपम सौन्दर्यले वीणाको तरुण प्राणलाई मत्यायो। भावले खोज्छ भाषामा प्रकट हुन, हो भाषाको चरम उद्गार हुन्छ सङ्गीत। गीत गाउने, प्राण भरेर गीत गाउने वीणालाई उत्कट इच्छा भयो। सितार राखेर वीणाले हार्मोनियमका पर्दामा औँला दगुराए। चतुर औँलाका कोमल स्पर्शले प्राणहीन बाजा सजीव भई उठ्यो। वीणा गाउन थाली। सुनाई मिठो मुरली दुरैमा, सुनाई मिठो मुरली दुरैमा, रुवाई बतास करुण सुरैमा, निस्तब्ध राति विरही बनैमा, डुल्दो छ एक्लै प्यारो मनैमा, हाँस्छन् शशी। बाहिर बरण्डामा मैनादेवी, शेखर र मोहन विमुग्ध भएर उभिरहेका थिए। वीणा आगन्तुकहरूलाई देखेर इज्जत लज्जित भएर निहुरी। शेखरको मुठबाट निस्क्यो कति सुन्दर स्वर। ताल, लय, सुर, राग, रागिनी सबै विलीन भए। मर्त्यलोक छोडेर कुन सुदूर तारालोकमा ती भासी। यथिन्जेल त्यो मधुर सङ्गीतले वरिपरिको वायुमण्डलमा एउटा अपूर्ण मायाजाल सिर्जना गरिरहेको थियो। कान्छीआमा यति राति कहाँबाट यसरी एक्कासी आइ भक्सन भयो। वीणाको स्मित अनुहार आनन्द र कौतुकले प्रकाशमान भयो। मैनादेवीका हात समाएर तिनलाई गलैँचामा अति आदरले बसाएर वीणाले शेखर र मोहनलाई नमस्कार गरे। शेखरको आग्रहले वीणा फेरि गाउन थाली। हाँस्छन् शशी स्वच्छ नभई रसाई, हाँस्छन् शशी स्वच्छ नभई रसाई, फुल्छन् कमल पुष्प सरै हँसाई, बादलहरू पर्वतमा फिजेका, रुखपात हरिया शीतमा भिजेका, देखेर सौन्दर्य सुधा भएको, बढ्दो छ ताप झन् नसकिसकेको, डुल्दो छ वन वन समझी प्रिया नै, सुम्पेर तनमन विरही प्रिया। धन्य वीणा, तिम्रो सङ्गीत चर्चा सार्थक भएछ। शेखर उत्सवसित कण्ठले वीणाको तारिफ गर्यो। लौ न त उस्तादजी, अब तिमीले एकचोटि हाम्रा कानलाई धन्य गराइदेऊ। मोहनको उक्ति सुनेर सबै हाँसे। मैनादेवीले हाँस्दै भनिन्, भो अब यो मजलिस समाप्त गर वीणा, आज टाइगर हिलमा सूर्योदय हेर्न जाने हामीले पक्का गर्यौँ। मोहन भोलि दिउँसो बनारस जाने भयो, भोलि बिहान घाम झुल्केको नहेरी नहुने रे। वीणाकी फुपूले यो कुरा सुनेर भनिन्, लौ यो मुखेनीले पनि कस्तो कुरा गरेको नि, रात बिरात डाँडा डाँडामा केटाकेटी लिएर कहाँ घाम झुल्केको हेर्न जाने, घाम झुल्केको त हाम्रै आँगनबाट पनि देखिन्छ नि। बुढियाका लाटा सोझा कुरा सुनेर वीणाले भने, होइन फुपू, माथि टाइगर हिलबाट त अर्कै घाम झुल्केको पो देखिन्छ त, कहाँ कहाँ अमेरिका जस्तो विदेशबाट मानिसहरू त्यो हेर्न आउँछन्। टाइगर हिल साइगर हिल म जान्दिनँ बाबै, रात बिरात जङ्गलमा हिँड्दा केही लाग्यो भने फेरि मेरै आधा मासु भनेर बुढिया गनगनाउन लागिन्। बुढिया यसरी रिसाएको देखेर शेखरले एउटा बट्ठाइ गर्यो। हेर्नुहोस् फुपू, सूर्य भगवान् उदाएको हेरेदेखि सबै पाप काटिन्छन्, त्यसैले त सहस्र मानिसहरूको त्यहाँ दिनहुँ धुइरो लाग्छ। त्यहाँ गएर एक दिन आफै हेर्नुहोस् न, पूर्व दिशामा पहिले नाना रकमका रङ देखिन्छन्, त्यसपछि सातवटा घोडाले तानेका रथमा चढेका सूर्य कस्तो मजासित एउटा माटाको हाँडीबाट निस्कन्छन्। धर्मपरायणा सरला बुढिया मुख बाहिर शेखरपट्टि हेरिरहन्। अरू तिनजना मुख फर्काएर हाँस्न थाले। शेखरको अपूर्व वर्णनले विगलित भई बुढियाले भनिन्, लौ त त्यस्तो उदेक देखिने हो भने जाउँ, रमिता पनि देखिने, पुण्य पनि हुने। स्टेसनदेखि मोटरमा चढेर ती जोरबङ्गला पुगे। त्यहाँ पुगेपछि ती पैदलै टाइगर हिलको उकालो बाटो लागे। निर्मल रजनी जनहीन पथ, बाटाका दुवैपट्टि उच्च विश्र वृक्ष श्रेणी औ वन, साना साना खोलाको स्वच्छ पानी निरन्तर झरझर गर्दै झरिरहेछ। मालिङ्गोको घारीमा असङ्ख्य जुनकेरी, राजाको कालो पोसाकमा जडित मणि माणिक्य जस्ता। औ नजिकै, साह्रै नजिकै इन्द्रशेखर। वीणाको मन प्राण एउटा वर्णनातीत आनन्द र आवेगले प्लावित भयो। संसार कति सुरम्य र कति शान्तिको। शेखरका मुखबाट अजस्र वाक्यधारा प्रवाहित हुँदैछन्, कहिले दार्जिलिङका विषयमा, कहिले देश विदेशका विषयमा, कहिले भूतप्रेतका विषयमा। अनेक प्रकारका गफ र प्रसङ्गले साथका तीन प्राणीलाई कहिले हँसाउँछ औ कहिले दङ्ग पार्छ। दुई बजी रात यसरी हाँस्दै गफ गर्दै यी चारजना टाइगर हिल पुगे। अनेक जातिका, नाना वर्णका, बुढाबुढी, तरुणा तरुणी, केटाकेटी भेला भएका छन्। जाडो उत्कट छ, कोही काम्लो ओढेका छन्, कोही ओभरकोटमा मुन्टो घुसारेर उभिरहेका छन्। सबै बिहानका जाडाले थरथर काम्दैछन्, तर सबैको अनुहारमा प्रसन्नता छ, सबै उद्ग्रीव छन्। यतिका नरनारी यत्रो कष्ट सहेर यहाँ एकत्र भएका छन् किन? प्रकृति देवीको अतुल चित्रकारीको चमत्कार र शोभा हेर्न, पूर्वाकाशका भास्कर भगवान उदयको त्यो अवर्णनीय छटा, उषादेवीको शुभ्र वसनमा नवसूर्य रश्मिको त्यो कोमल प्रथम स्पर्शको दर्शन गर्न, त्यहाँ नित्य प्रति नाना देशीय नरनारी भेला हुन्छ। उषाको आगमन पूर्व दिशा व्याप्त गरेर अन्धकारका गर्भबाट क्षीण रक्तवर्णले जन्म ग्रहण गर्यो। अहो कस्तो विस्मयकर हृदय, कस्तो रङ्गलीला पूर्व दिशाको गाथमा! कहिले निरो, कहिले गुलाबी, कहिले बैजनी, कहिले सुनौला, यस्तो रङको परिवर्तन कहाँ कुन शिल्पीले गर्न सक्छ? वरिपरिका वृक्ष शाखामा चराचुरुङ्गीले पनि आरम्भ गरे सुमधुर प्रभाती। प्रातःकालको चिसो हावाले दिग्दिगन्तलाई सुसुप्त अवस्थादेखि जागा गरायो। नयाँ प्राण, नयाँ जीवन यत्रतत्र सञ्चार भयो। सूर्योदय, पहिले सानो गोलाकार रातो पदार्थ, त्यसपछि त्यो गोलाकार पदार्थको आकार परिवर्तन, अहिले गाग्रो जस्तो, फेरि भूकुण्ड जस्तो, फेरि गोलाकार। लौ हेर त्यो पदार्थ जसलाई हामी सूर्य भन्छौँ कस्तो तीव्र गतिले घुम्न थाल्यो। बिस्तार बिस्तार सूर्यका रश्मिले चारैपट्टि आफ्ना सुनौला मायाजाल फिजाए। अब सूर्यपट्टि हेर्न पनि दुष्कर भयो। वीणा शेखरको छेउमा उभिएर त्यो दृश्य हेरिरहेको छ। अब मैनादेवी र मोहन एउटा उच्च स्थानमा उभिएका छन्। बिहान भयो, आजको प्रभात कति आनन्दमय, कति शान्तिप्रद। वीणाको दृष्टि एक्कासी शेखरमाथि पर्यो। सूर्यका पहेँला आभामा वीणाको मुखकान्ति कति मनोहर, कति पवित्र, कति निर्मल। इन्द्रशेखरको हात यन्त्रचालित जस्तो भएर वीणाको हात स्पर्श गर्न पुग्यो। वीणाका नरम हात त्यो प्रेममय स्पर्शले सहसा उष्ण भए, कम्पायमान भए। वीणाले विस्मय, प्रेम र श्रद्धाले विस्फारित भएका नेत्रले एकचोटि पुलुक शेखरलाई हेरी वीणाको सर्वाङ्गमा एउटा अज्ञातपूर्व आनन्दको अनुभूति भयो। लाजले वीणाको दृष्टिनत भयो। वीणाका जीवनमा एउटा नयाँ अध्याय प्रारम्भ भयो। वीणाले मन प्राण सबै शेखरको प्रेम मन्दिरमा कुसुमाञ्जली स्वरूप चढाई आफ्नो नवयौवन शेखरलाई उत्सर्ग गरी। गर्मीको विदा शेष भएपछि इन्द्रशेखर कलेज फर्क्यो। कलकत्ता पुगेर शेखरले सर्वप्रथम बिडालाई एउटा पत्र लेख्यो। 87 कलेज स्ट्रिट कलकत्ता 1-6। बिडा, जीवन मेरा निमित्त एउटा रित्तो सपना मात्रै थियो। त्यसको न त थियो मोल न उद्देश्य। कक्षीदेखि खसेको ग्रह जस्तो जीवनयात्रा मापन गरिरहेथेँ। उन्माद भ्रान्त पथिक म कहाँ जान लागिरहेको थिएँ जान्दिन थिएँ। जान्ने कहिले चेष्टा पनि गरिनँ। जीवन उपभोग गर्नु, संसारका स्वादिला फलचाखी हिँड्नु, यही थियो जीवनको एकमात्र आकाङ्क्षा। जीवन स्रोतमा म बगेर जाँदै थिएँ। जता स्रोतले बगायो उतै एउटा विशाल जालमा म आफूलाई फँसेको देखेर निश्चल भएँ। एक दिन अकस्मात तिमी मेरो नैराश्यले धुमिएको जीवन आकाशमा ध्रुवता राजै देखा पर्यो। वीणा, तिम्रो प्रथम दृष्टिले मलाई विमुग्ध पार्यो, विस्मित गरायो औ विमूर तुलायो। त्यसपछि तिमीलाई जति जति देख्ने औ जान्ने मौका पर्यो, मेरा मनमा प्रेम र श्रद्धाले उति गहिरो जरुवाले। प्रेम, म आफै छक्क पर्छु। प्रेमलाई म मनको दौर्बल्य ठान्थे, तर आज यही प्रेमले मेरो आजन्मका सिद्धान्तलाई खलबलाइरहेको छ। प्रेमको प्रथम कमलो स्पर्श टाइगर हिलमा त्यस दिन प्रभाव हुनका साथै मेरो व्यर्थ जीवनमा नवप्रभातको आगमन भयो। तिम्रा दृष्टिमा पवित्र ज्योति थियो, प्रेम थियो, विश्वास थियो, श्रद्धा थियो। प्रेम, प्रीति, विश्वास, श्रद्धा, यी सबै म अर्थहीन अक्षर समूह ठान्थे, तर त्यस चिरस्मरणीय मुहूर्तमा मेरा विचार, मेरा सिद्धान्तले पल्टा खाए। किन औ कसरी यस्तो घोर मत परिवर्तन भयो म भन्न अक्षम छु, औ किन कसरी विषयमा तर्क वितर्क गर्ने मेरो इच्छा पनि छैन। तिमी प्रेममै छौ औ तिमी छौ सरला। तिम्रो प्रेम, प्रीति औ श्रद्धा म जीवनको श्रेष्ठ आशीर्वाद ठान्छु। तिम्रो निस्वार्थ प्रेम पाएर म आफूलाई धन्य मान्छु। तर वीणा, मेरो जीवनका गत परिच्छेद उल्टाइहेर्दा म नैराश्यका जलनिधिमा डुब्छु। वीणा, प्राणभन्दा पनि प्रिय वीणा, नारी जगतकी श्रेष्ठ मणि, म तिमीलाई आजन्म प्रेम गर्नेछु, तर तिमीले मलाई आजदेखि विस्मरण गर्नु। बिदा, तिम्रो शेखर। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिरता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरङ्ग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम र कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। पत्र लेखिसकेर इन्द्रशेखरले पत्रलाई दोब्याएर एउटा ठुलो निलो खाममा हाल्यो। त्यसपछि एकैचोटि लामो सास फेरेर बाहिरपट्टि हेऱ्यो। साँझ परिसकेको छ। बाहिर हरिसन रोडमा ट्राम, घोडाजाडी, मोटर, रिक्साका स्वरले कोलाहल मचिरहेको छ। फेरि अघिल्तिर कलेज स्ट्रिटमा पनि त्यस्तै कोलाहल, त्यस्तै घुइँचो छ। हरिसन रोड र कलेज स्ट्रिटका दोबाटामा अनेक नरनारी उभिरहेका छन्। केही ट्रामका प्रतीक्षामा छन् त कोही ट्याक्सी बोलाउँदैछन्। कलेजका छात्र, अध्यापक, अफिसका किरानी, पुलिस कोर्टका वकिल, कडा बजारका व्यापारी, पाकेटमार, गुण्डा, दरबान समाजका प्रत्येक श्रेणीका मानिस छन्। सबै आफ्ना आफ्ना काममा छन्। अघिबाट एउटा दुईतली बस प्रचण्ड वेगले आयो। उताबाट एउटा घोडागाडी ट्रामका अघि घडघडाउँदै दगुर्दै आउँदैछ। एउटा केटो यता कलेज स्ट्रिट टागेर उता हरिसन रोडको फुटपाथपट्टि दगुर्यो। बस त्यसका अघिल्तिर आइपुगेको थियो। पछि दाहिनेपट्टि घोडागाडी औ ट्राम। केटो बसबाट जोग्नेलाई पछि सरेको मात्र थियो, घोडागाडी मुनि चेप्टिन पुग्यो। प्राय 10 सेकेन्डमा यो सम्पूर्ण घटना बित्यो। एकछिन चारैपट्टि खलबल पर्यो। ट्राम, बस, मोटर सबै थामिए। एम्बुलेन्स कार आयो। घाइते केटोलाई लिएर मोटर अस्पतालतिर लाग्यो। शेखर कलेज स्ट्रिटको तलमाथि होस्टेलका कोठामा उभिएर यो दृश्य हेरिरहेको छ। घटनास्थलमा रगतको आहाल जम्यो। त्यसपछि फेरि ट्राम र बस हिँड्न लागे। मानिसहरू पनि आफ्ना आफ्ना काममा लागे। त्यो अभागी लड्का को थियो, कहाँ जान लागिरहेथ्यो, अथवा मरेको चोट मात्रै लाग्यो कसैलाई जान्ने सोध्ने अवकाश छैन। कलकत्ताका गल्ली गल्लीमा यस्ता दुर्घटना नित्य भइरहन्छन्। त्यो साधारण असाधारण कुरो थिएन। तैपनि यो घटनाले शेखरको मनलाई साह्रै विचलित पार्यो। जीवन निस्सार, छाया अनिश्चित, क्षणभङ्गुर काया, यसका निमित्त यत्रो चिन्ता किन गर्ने? यस्तै चिन्ता धारामा परेर शेखर धेरै बेरसम्म एकोहोरो घोरिरह्यो। दिनभरि पानीको अविरल धारा ओहिरहेको छ। आकाशमा काला बादलको अखण्ड आधिपत्य छ। चारैपट्टि हिलो मैलो मात्र छ। बिडा यस्तो वारी विद्युत व्याकुल दिनमा एक्लै पढ्ने कोठामा बसेर पानीका अविराम झरझर सुनिरहेकी छ। बिजुलीका प्रत्येक चमकमा शेखरको हँसिलो अनुहार त्यसका आँखामा सम्मुख देखा पर्छ। शेखरलाई बिडाले प्रेमको उच्च आसनमा बसाएकी छ। उसको प्रेम सम्पूर्ण तनमनले स्वीकार गरेकी छ। नोकरले पत्रहरू ल्याएर टेबलमा राखिदियो। दुईवटा पत्र, एउटा मासिक पत्रिका औ तीनवटा सूची पत्र थिए। बिडाका अघिल्तिर एउटा संस्कृतको पुस्तक थियो, तर पाठ्यपुस्तकलाई टेबलमा सारेर बिडाको ध्यान कुन सुदूर लोकमा विचरिरहेको छ। त्यहाँ न त पानीको वर्षा छ, न हिलो मैलो। त्यहाँ संस्कृतको व्याकरण र अङ्कगणितको विकट समस्याको झिझो छैन। घाम त्यहाँ सधैँ लागिरहन्छ। फुल त्यहाँ कहिल्यै उदाउँदैन। सुख शान्ति र शेखरको त्यहाँ अचल राज्य छ। बिजुली चम्क्यो। बादलले भीम गर्दन गर्यो। बिडाले झ्याल थुनेर टेबलका पत्रहरूपट्टि मनोयोग दिए। निलो खाममा शेखरका हातको अक्षर चिनेर बिडाको मुख आनन्द र आवेगले अतिशय रातो र उष्ण भयो। खाम च्यातेर त्यसले रुद्ध श्वासले चिठी पढ्यो। पत्र पढ्दा पढ्दै बिडाका आँखा सजल भइसकेका थिए। पढिसकेर त्यसले पुनः पत्रलाई खाममा हालेर पढ्दै गरेका पुस्तकका पत्रभित्र राखी। त्यसको अनुहार मलिन भयो। आनन्दका स्थानमा अशान्ति र नैराश्यको कालो छाप देखियो। त्यसको मधुर सपना एक्कासी अन्धकारमा विलुप्त भयो। प्रत्युत्तरमा बिडाली लेखी, रोज कटेज, दार्जिलिङ 11-6। पूज्यवर, तपाईँको पत्र पाएँ। तपाईँ मेरो आराध्य देवता हुनुहुन्छ। तपाईँलाई मैले मेरो जीवन उत्सर्ग गरिसकेको छु। म तपाईँको प्रेम मात्र यो संसारमा ग्रहण गर्न राजी छु। सीता, सावित्री तथा सतीका उपाख्यानहरू मैले सानैदेखि पढेँ। मेरा परम पूज्य पिता मेरा सहच और गुरु हुनुहुन्थ्यो। बाले बाल्यकालदेखि नै मलाई सतीत्वको मर्म औ स्त्रीहरूका धर्ममा शिक्षा दिनुभएको थियो। आज नवशिक्षित सम्प्रदायमा पुराना युगका कुराहरू झिक्नु मूर्खता र कुरुचिको परिचय दिनु मानिन्छ। सीता र सावित्री कथाका पात्रीहरू मात्रै हुन्। लेखकका मस्तिष्क र कल्पनाबाट निस्केका छाया बाहेक केही पनि होइनन्। आजसम्म संसारमा स्त्रीहरू पुरुषहरूका दाँजामा उभिन लागिरहेका छन्। शिक्षित युवक युवतीमा प्रेम र समानताको नाता हुनुपर्छ। उहाँपछि मात्र तिनले बिहे गर्न सुहाउँछ। यस्ता आधुनिक र सिद्धान्तको आज शिक्षित समाचार समाजमा प्रचार छ। आधुनिक युग मलाई प्यारो छ। शिक्षा र प्रगतिको मलाई चाह छ। तर प्राचीन आदर्श अटुट राख्नु म आफ्नो कर्तव्य ठान्छु। यही प्राचीन र महान आदर्श अघि शेखर, मैले तपाईँलाई मेरो नारी जीवन सुम्पिसकेकी हुनाले अब म तपाईँ बाहेक अन्य पुरुषलाई प्रेमी र प्राणनाथका दृष्टिले हेर्न अक्षम छु। तपाईँका जीवनमा जीवनका विगत कुरा सुन्न म कति पनि इच्छुक छैन। सुनेर केही लाभ हुन्छ भन्ने जस्तो पनि लाग्दैन। तपाईँ मलाई प्रेम गर्नुहुन्छ, यही मेरो लागि ठूलो सौभाग्यको विषय हो। तपाईँको अन्तिम आदेश पालन गर्न म असमर्थ छु, मेरो दृष्टता क्षमा गर्नुहुनेछ। म तपाईँलाई आजन्म प्रेम र श्रद्धा गर्न विरत हौला, तपाईँकी वीणा। त्यस दिन कलेजबाट होस्टेल फर्केपछि शेखरको दृष्टि पहिले वीणाको पत्रमाथि पर्यो। फार्ममा वीणाको हस्ताक्षर ध्यानपूर्वक परीक्षा गर्दै शेखर गम्भीर चिन्तामा पर्यो। वर्षाकालमा छागाबाट कलकल झरझर गर्दै द्रुत वेगले झरेको पानीको धारा जस्तै शेखरको मानस छागामा अतीतका घटनाहरू एक एक गरी ओरिन लागे। माया, सरला तथा अभिमानिनी माया, ओठ फुलाएर आँखाभरि आँसु पारेर त्यसका सम्मुख उभिएकी छ। अरू पनि कति युवती कति। शेखरका सहसा उठेर कोठामा यताउति हिँड्न लाग्यो। त्यसले मस्तिष्कले काम गर्न छोड्यो। सहस्र प्रकारका विचार र सम्झनाले त्यो बहुला जस्तो भयो। वीणाको पत्र नपढी दराजमा हालेर शेखर होस्टेलबाट बाहिर निस्क्यो। औ ट्राम समातेर त्यो एस्लानेटमा पुगेर ओर्लियो। सामु मैदानमा गएर ऊ एउटा ठूलो रुखमुनी घाँसमा पल्टेर फेरि वीणाको ध्यान गर्न लाग्यो। प्रेम, प्रेमको मर्म शेखरले भर्खर बुझ्न थाल्यो। तर हाय, समय बितिसकेपछि, मौका गइसकेपछि। शेखर त्यहाँबाट उठेर फेरि कलेज स्ट्रिटतिर लाग्यो। अल्बर्ट हलका अघि मानिसको घुइँचो देखेर त्यो पनि भित्र बस्यो। स्वामी सदानन्दको तीन ताक कलकत्तामा व्याख्यान हुँदै थियो। वेदान्तको शिक्षा प्रचारका निमित्त स्वामी सदानन्द भारतका प्रत्येक ठूला ठूला शहरमा गई व्याख्यान गर्थे। शेखर हलभित्र पसेर चारैपट्टि दृष्टि गुमाएर मनुष्य समूह निरीक्षण गर्न लाग्यो। सभामा के हुन लागिरहेछ त्यसपट्टि ध्यान दिने योग्य अवस्थामा त्यसको विचार शक्ति सम्यत भएर आइपुगेको थिएन। सहसा प्रेम भन्ने शब्द त्यसको कानमा पर्यो। त्यसको अन्य मनस्क भाव हट्यो, त्यसका चेतना जागे। मन लाएर एकाग्रपूर्वक त्यसले सभाका कार्यवलीपट्टि ध्यान दियो। शेखरले मञ्चमा एउटा सौम्य मूर्ति देख्यो। ओठमा हाँसोको क्षीण आभास थियो, आँखामा विश्वास र करुणाको ज्योति, शरीरमा गेरुवा। प्रेम दुई थरीका हुन्छन्। एउटा प्रेमले ग्रहण गर्छ, अर्कोले दान गर्छ। प्रथम प्रेम आफूले अरूहरूका हृदयमा उमारेका भावनामा मत्त हुन्छ औ आफ्नो लागि अरूले गरेका त्यागमा उल्लसित हुन्छ। अर्को प्रेम आफूले अनुभव गरेका अनुभूतिमा आनन्द मान्छ औ आफूले अर्काका निमित्त गरेको त्यागमा सन्तुष्ट हुन्छ। पछिल्लो प्रेम नै यथार्थमा प्रेम हो। शेखरका आँखा उग्रे। शेखरले यथार्थ प्रेमको बाटो देख्यो। अर्को प्रेमले अर्काका निमित्त गरेका त्यागमा सन्तोष मान्छ। यही वाक्य बारम्बार शेखरका कानमा गुनगुन गुनगुन गर्न लाग्यो। होस्टलमा फर्की शेखरले वीणाको पत्र पढ्दै नपढी त्यसलाई सयकडौँ टुक्रामा छिन्न पारेर झ्यालबाट फालिदियो। वीणा, म तिमीलाई संसारमा सबैभन्दा श्रेष्ठ मान्छु, तिमीलाई भक्ति गर्छु, श्रद्धा गर्छु, तर प्रेम म गर्न सक्दिनँ। तिमी जस्तै निर्मला नारीको अतुल प्रेमको योग्य हुन सक्दिनँ। मेरा अतीतको दुष्कर्मको पछितो गर्नु मेरो सबैभन्दा प्रथम कर्तव्य हो। विदा वीणा, विदा। शेखरका आँखाबाट दुई थोक आँसु खसे। बनारसका घाटमा अनेक यात्रीहरूको घुइँचो छ। आज चन्द्रग्रहणको उपलक्ष्यमा अनेक हिन्दू र नारी गङ्गा नुहाउन आएका छन्। असङ्ख्य मानिसहरूको माझमा मोहन विक्रम पनि घाटमा बसिरहेको छ। निर्मला रजनी गङ्गाजीका बक्षमा तारकाक्षित नभएको प्रतिबिम्बले कस्तो नयनरञ्जन दृश्य अङ्कित गरेको छ। मानिसहरूको सङ्ख्या क्रमशः बढ्न थाल्यो। स्त्री पुरुष केटाकेटीहरू चारैपट्टिबाट घाटमा जमाउन लागे। मोहन विक्रम हिन्दू युनिभर्सिटीका कति छात्रहरू लिएर स्वयंसेवकको भार लिएर चारैपट्टि डुली घुइँचोको सुप्रबन्ध र सुविस्ता हेरी हिँड्न लाग्यो। ग्रहण लाग्यो। शङ्खघण्टाका ध्वनिले सहर मुखरित भई उठ्यो। त्यसपछि स्नान औ स्नान गरेपछि मानिसहरू आफ्नो आफ्नो डेरातर्फ फर्कन लागे। बुलबुलमा कतिका छोराछोरीहरू आए, कतिका सङ्गी छुटे औ कति दुब्ला बुढाहरू बीच परे। झन् नौला यात्रीहरूको चेतेहरू आयो। स्वयंसेवकहरू खुबै मुस्तैदीसित यस्ता व्यक्तिहरूलाई सहायता गरिहिँड्दैछन्। कति अलपत्र परेका बुढाबुढीलाई सहारा दिँदैछन्। कति अलमलिएका केटाकेटीहरूलाई डोराउँदैछन्। मोहन विक्रम सेवकहरूको नेता यहाँ तिनीहरूलाई अराउँदैछ, उता भिडको सुप्रबन्ध गर्दैछ, अहिले यहाँ छ, एकछिनमा पल्लो घाटमा छ। ठूलो उत्साह र निस्वार्थ भावले त्यो काम आफ्नो काममा लागिरहेको छ। एउटा बुढो मानिस गौर वर्णका हातमा लाठो लिएका बडै सन्तस्त्र भावले यताउति दगुर्दैछन्। ती अत्यन्त आकुल छन्, साह्रै अतालिएका छन्। मोहनले तिनको चाल लक्ष्य गरेर सोध्यो, तपाईँ के यहाँ नौलो हुनुहुन्छ? प्रश्न हिन्दीमा थियो। बुढा मानिसले उत्तर दिए, दार्जिलिङ निवासी नेपाली हुँ, मेरी कन्या मसित आएकी छ, अहिले यहाँ घुइँचोमा कता हराई, म त ठुलो विपदमा परेँ। मोहनले वृद्धलाई नमस्कार गरेर भन्यो, म पनि नेपाली नै हुँ, लो मसँग आउनुहोस् म खोज्छु विदेशमा। त्यहीमाथि यस्तो विपदकालमा स्वजातिलाई भेट्दा बुढा आनन्दले अधीर भए। पार जनताको माझमा अघि अघि मोहन औ पछि पछि वृद्ध नेपाली बुढाकी छोरीको सन्धानमा अग्रसर भए। एउटा घाटदेखि अर्को घाट, एउटा गल्लीदेखि अर्को गल्लीमा धोई धोइदी खोजी गरिन थाले। जहाँ जहाँ स्वयंसेवकहरूको अड्डा थियो त्यहाँ अडिएर हराएकी युवतीको तिनीहरू खोजी गर्न लागे। कति हराएका युवती वृद्धा बालिकाहरू थिए, तर बुढाकी छोरीको भने पत्तो छैन। जति जति समय बित्दो छ वृद्धको आकुलता पनि उति उति बढ्दो छ। अन्तमा चौक लिएर आएर मोहन र बुढा चारैतिर दृष्टि गुमाउन थाले। यो बेलासम्म घुइँचो धेरै घटिसकेको थियो। सहसा वृद्धका मुखबाट आनन्द ध्वनि निस्क्यो। एउटी तरुणी रातो रेशमको सारी लगाएकी, भर्खर धोएको केशराशि घिस्रामा छरपृष्ट भएको, दगुर्दै बुढाका छेउमा आएर हात समातेर आनन्द र कौतुकले खितखित खितखित हाँस्न थाल्यो। बुढाले आदरपूर्वक त्यसको टाउको सुमसुमाउँदै गदगद कण्ठले भने, हाँस्यस बाउलाई, मेरो त शुद्धि हराइसकेको थियो, कसरी चञ्चला भएर दगुरी हिँडेकी त्यस्तो हुलमुलमा। यतिन्जेल मोहन खुबै चाख मानेर यिनको मिलन दृश्य हेरिरहेको थियो। सहसा तरुणीले पिताका छेउमा एउटा अपरिचित पुरुषलाई आफूपट्टि मुसुक हाँसिरहेको देखि औ विस्मयले अभाग पाए। मोहन विक्रम पनि युवतीले आफूलाई अभाग भएर हेरेको देख्दा पो झल्यास भयो। हतार हतार बुढालाई नमस्कार गरेर मोहनले भन्यो, तपाईँकी हराएकी कन्या यिनै हुन्? जाति भयो, म बडो आनन्दित भएँ, लौ त म हिँडेँ। हराएकी छोरीलाई यति छिट्टै पाउँदा बुढालाई यति हर्ष लागिरहेको थियो। उनले अरू कुरा त जम्मै बिर्सेका थिए। मोहनको कुरा सुनेर अघिको घटनालाई फेरि स्मरण भयो औ साथै मोहनलाई धन्यवाद भन्न पनि बिर्सेको सम्झेर बुढा ग्लानी र लाजले राता भए। तिनले झट्टै मोहनको हात समातेर भने, हेर बाबु, म बुढालाई दोष नलाए, बुढेसकालमा स्मरण शक्तिको सबैभन्दा अघि रास हुन्छ, आनन्दका आवेगमा मैले तिमीले गरेको गुण त झन्डै बिर्सेछु। यति भनेर बुढाले छोरीलाई निर्देश गरेर भने, मेरी बहुलाई माया, मेरो बुढेसकालको लट्ठी यही हो। माया फेरि खित्का छोडेर हाँस्न लागे। वृद्धले मोहनले गरेको सहायको वर्णन गर्दै भने, आज बुढेसकालमा यस्तो विपद आइलागेका बेलामा धन्य भाग्यले आफ्नो स्वजातिसित भेट भयो, माया यिनलाई नमस्कार गर। मोहनलाई बुढाका प्रशंसा र खातिरले सङ्कोचमा पारे। त्यसले हतार हतार उत्तर दियो, हेर्नुहोस्, हामी स्वयंसेवक भएर आज यही काम गर्न भने निस्केका, तपाईँलाई मैले अलिकति पनि सहाय गर्न सकेको भए म आफूलाई धन्य ठान्छु, बिदा पाउँ म हिँडेँ। तर बुढाले विदेशमा पाएको सारा किन छोड्थे र सहजमा? मोहनको नाउँ निवास स्थान सोधेर भोलि तिनको डेरामा आउने मोहनसित प्रतिज्ञा गराएर मात्रै उसलाई बिदा दिए। पल्ट बेलुका मोहन बुढाको डेरामा पुग्यो। नदीको तिरमा एउटा पुरानो तिनतले घर, बाहिरबाट हेर्दा त जरा जीर्ण मैलो, घरको साधारण परिचय मात्रै पाइन्छ। एउटा फाटक छ, फाटकदेखि तीन हात उता सङ्गमरमरको एउटा सिँढी, यही सिँढी चढेर सरासर माथि जाँदा दुई तलामा एउटा सानो बरन्डा भेटिन्छ। त्यहाँदेखि फेरि अर्को सिँढी, अब अर्कै संसारको प्रारम्भ हुन्छ। यो जीर्ण महल कुनै एउटा शौकिन राजाले 15 शताब्दीमा बनाएका थिए। माथिल्लो तलामा साँझ परेपछि महलका रानी र केटीहरूसित बसेर ती नदीको सन्ध्याकालीन दृश्य उपयोग गर्थे अरे। हुन पनि 500 वर्षपछि अहिले पनि दुई तला छोडेर तीन तलामा पुग्दा ती विलासप्रिय राजाको विलासिताको परिचय स्पष्ट पाइन्छ। तीन तलामा तिनैवटा कोठा मात्रै छन्। दुईवटा चाहिँ साना औ सहरपट्टि फर्केका, अर्को चाहिँ नदीपट्टि फर्केको औ विशाल। यो कोठाका जम्मै भित्ता आकाशी रङका सङ्गमरमरले बनेका छन्। भुइँ चाहिँ जम्मै राता सङ्गमरमरको। कति सय वर्ष अघि बनेको कोठा अझै पनि कस्तो नयनाभिराम, कति स्वच्छ, कति मनोहर। कोठामा पस्ना साथ एउटा भिन्दै संसारमा पसे चाहिँ लाग्छ। सहरको धुलो फोहोर सबै विस्मृत हुन्छन्, मन प्रफुल्ल हुन्छ, शान्ति आफै दूर हुन्छ। समयको फेरले गर्दा आज यो विलासी राजाको सुरम्य प्रसाद भाडाको घर भएको छ। आज न त ती राजा नै छन्, न त तिनका वंशधर। कुनै मारवाडीको पूर्व पुरुषले यो प्रसाद लिलाममा किने थियो। आज त्यसैका सन्तानहरू यो जीर्ण प्रसादको तल्लो तलामा बसेर माथिल्लो सुरम्य तला चाहिँ भाडामा लागेका छन्। हाम्रा परशुराम सिंह बस्नेत छोरीलाई लिएर हावापानी फेर्न पश्चिम लागेका समयदेखि हरिद्वार, प्रयाग, नैनीताल, अमृतसर कति ठाउँ डुली अहिले प्रायः 10 दिन भए थियो। काशीमा आएर उक्त घरमा बसेका थिए। मायालाई अलि दिन पश्चिमका सहरहरूमा डुलाएर अलिक स्वस्थ भएपछि तिनले नैनीतालमा एउटा अङ्ग्रेजहरूको स्कुलमा भर्ती गरिदिए थिए। प्राय चार वर्ष त्यहाँ पढेर माया सङ्गीत र गारहस्थ विज्ञानमा खुबै कृतिसित उत्तीर्ण भएर निस्की हालमा वृद्ध पिताकी निरन्तर सङ्गिनी भएर पितासित डुली हिँड्छे। इच्छा छ अलिक दिनपछि कलकत्ता मेडिकल कलेजमा डाक्टरी पढ्ने। मोहनलाई देखेर बुढा आनन्दित भए। एउटा मेचमा बसाएर बुढाले हपारे, राम ए राम चाँडो ठुली मैयालाई बोला। घरका चाकरहरू मायालाई आदर गरेर ठुली मैया भन्दछन्। रामे ठुली मैयाको खोजमा हिँडे। बुढा सबै रसिक मानिस छन्। आसामका जङ्गलतिर सानैमा पसेका परशुराम सिंह बस्नेतले आफ्नै उद्योग र परिश्रमले पूर्णावस्थामा प्रचुर धन उपार्जन गरे। तेजपुर खण्डमा बस्ने क्षेत्रीलाई नचिन्ने कोही छैन। त्यस अञ्चलमा तिनको जस्तो रवाफ कसैको छैन। नेपाल छोडेर प्रतिवर्ष अनेक सोझा नेपालीहरू मुगलान लाग्छन्। आर्थिक अवस्था सपार्ने अभिलाषा नै धेरैजसोको मुख्य प्रोत्साहन हुन्छ। मुगलानमा त चियाका बोटमा पनि पैसा फल्छन् रे भन्ने रूपकथा सुनेर अर्काका लहेमा लागेर पहाड खण्डका हली कोदाली नेपालीहरू हजारौँको संख्यामा मुगलान पस्छ। भारतवर्षका कुनै सहरमा हेरौँ, यस्ता नेपालीहरू यत्रतत्र छरिएर कुनै प्रकार जीविका गुजरान गरिरहेका देखिन्छन्। मुगलान पछिपछि मात्रै बबुराहरूको आँखा उघ्रन्छन् औ जीवन सङ्ग्रामका भमरीमा परेर ती अत्यन्त शोचनीय परिस्थितिमा दिन बिताउँछन्। हाम्रा परशुराम बस्नेत पनि यिनै मध्ये एकजना हुन्। तर जहाँ अरूहरू अलपत्र परेर हदबुद्धि भएर नयाँ मुलुकका नयाँ परिस्थितिका कमारा भएर बस्छन्, त्यहाँ परशुराम बस्नेतले कठिन परिश्रम र एकान्त अध्यवसायले केही धन कमाए। त्यसबेला बस्नेत भर्खर 17 वर्ष पुगेका जवान थिए। बनारसमा एउटा चिनीको व्यापारीको चाकरी गरेर 2 पैसा कमाए थिए। सहरमा बसेर अवकाश पाएका समय त्यसै रङ्गाली नहिँडेर पढ्नपट्टि पनि अलिकति ध्यान दिएथे। अङ्ग्रेजी र हिन्दीको एक प्रकारको साधारण ज्ञान तिनलाई भए थियो। एक दिन ती अरू कति नेपालीहरूसित आसामका जङ्गलतिर लागे। साथको अल्प पुँजी र आफूमाथि भरोसा बाहेक तिनको अरू केही थिएन। आसाममा कहाँ जाने हो, कसो गर्ने हो, केही ठिक थिएन। थियो केवल अदम्य उत्साह हो, अतुल आत्मनिर्भरता औ उत्साह र उद्योगलाई अघि लाएर ती बनारस छोडेर कुन सुदूर अज्ञात देशाभिमुख हिँडे थिए। त्यसपछि आसामको सघन वन, रुख ढाल, जङ्गल फाँड, बस्ती बसाऊ, गाईगोठ तयार गर, जङ्गलको पशुको डर, औले जरो, कालाजार, अरू बेला बेलामा हैजा, फेरि जङ्गली नागाहरूको उस्तै डर। ती लुटपिट पनि गर्छन् औ मान्छे पनि खान्छन् रे भन्ने हल्ला प्रत्येक नेपालीले सुनेको थियो। रातभरि गाईगोठको रक्षामा जागा बस्नुपर्छ। गोठ र गाउँका चारैपट्टि ठुला ठुला मुढाहरू बालिराख्नुपर्छ। साथीहरू कति औले जरो र फियो लिएर फर्के, कति हार मानेर सिलाङ्गतिर नोकरी खोज्न भागे औ कति कालका मुखमा परे। तर परशुराम विचलित भएनन्। तिनलाई दुर्दैवको प्रकोपले निराश पार्न सकेन। तिनको उत्साह र उद्यमको अन्त छैन। 2 वर्षपछि धेरै कुराको सुप्रबन्ध भयो। तिनको गाईगोठ सर्यो, दुध दहीको बेचबिखन हुन लाग्यो। परशुरामलाई बल्ल सास फेर्ने अवकाश छ। तर एक दिन प्रकृतिको प्रकोप मानिसका अपरिमित परिश्रमले गरेको प्रयासलाई तुच्छ पार्दै आविर्भाव भयो। पानी पानी पानी, चारैपट्टि सारा आसाम पानीको वर्षाले प्लावित भयो। बाढी, आसामको जङ्गल प्रायः डुबिन सक्न लाग्यो। मानिस जीवजन्तु काठपात सबै बगे, डुबे। आसाममा प्रलयकालीन दृश्य जताततै देखियो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiishruti@unn.com.np। हवस् त, अर्को साता भ्रमरको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि मङ्गलबारको श्रृङ्खलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।